प्रतिनिधि सभा सदस्य निर्वाचन 2082 अब एक दिन बाँकी।
यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रतिनिधि सभा सदस्यका लागि भोलि बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुँदै निर्वाचनका लागि सबै तयारी पूरा भएको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष। निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह। मतगणना शुरू भएको 24 घण्टाभित्र प्रत्यक्षतर्फको सम्पूर्ण मतपरिणाम आउने गरी मतगणनाको व्यवस्था मिलाइएको निर्वाचन आयोगद्वारा जानकारी। श्रीलंकाको तटीय क्षेत्रमा इरानको नौसेनाको जहाज डुब्दा 140 जना बेपत्ता। र आईसीसी T20 विश्वकपको पहिलो सेमीफाइनल खेलमा आज दक्षिण अफ्रिका र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुँदै
यही 2082 साल फागुन 21 गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदानमा सहभागी भई आफ्नो अमूल्य मतको प्रयोग गर्न निर्वाचन आयोग सबै मतदातामा हार्दिक अनुरोध गर्दछ।
आचार संहितालाई पालना गर्नु पर्छ, उल्लङ्घन जसले गर्छ सजायमा पर्छ।
प्रक्रिया र विधि जानकारी राखौ बुझौ, मतदान अनमोल हुन्छ सही उम्मेदवार रोजौ। एक पटक मात्र छाप हानौ, लतपतेला मसी पटाउने विधि जानौ।
निर्वाचन आयोग नेपाल।
सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
हातमा एन्टी एप छ त सजिलो सुविधा लिन,
रिचार्ज गर्न होस् या ब्यालेन्स ट्रान्सफर गर्न, कल डिटेल डेटा भोइसको स्ट्याटस थाहा पाउन, गिफ्ट प्याक पठाउन वा फाइबर इन्टरनेटको जानकारी पाउन। सजिलो छ है एन्टी एप, अहिले नै डाउनलोड गर, 1 GB डेटा फ्रीमा प्राप्त गरौ।
प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। निर्वाचन आयोगले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको जनाएको छ। आयोगले आज गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको भन्दै मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन आह्वान गर्नुभयो। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले मतदाताले निर्वाध रूपमा मतदान गर्न पाउने सुरक्षा व्यवस्था मिलाइएको जानकारी गराउनुभयो।
भदौ 23 र 24 गतेको आन्दोलनपछि विशिष्ट परिस्थितिमा घोषणा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा 21 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म देशभर सम्पन्न हुने मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका तथा अन्य निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुर्याइसकेको छ। मतदान केन्द्रहरूको निर्माण, व्यवस्थापन, पहुँच व्यवस्थापन, लैंगिक अपाङ्ग मैत्री व्यवस्थापन तथा कर्मचारी परिचालन लगायतका सम्पूर्ण कार्यक्रमहरू सम्पन्न भइसकेका छन्। मतदाताले निर्वाध रूपमा आफूलाई मन परेको उम्मेद्वार र राजनैतिक दललाई मतदान गर्न पाउने गरी शान्ति सुरक्षाको भरपर्दो प्रबन्ध मिलाइएको छ। निर्वाचन केवल आफ्ना प्रतिनिधि चुन्ने वा सरकार गठन गर्ने प्रक्रिया मात्र होइन, लोकतान्त्रिक वैधता नवीकरण गर्ने संवैधानिक अभ्यास समेत हो। आफ्नो मताधिकार प्रयोग गर्नु संवैधानिक कानूनी अधिकार मात्र होइन, लोकतन्त्र प्रतिको नागरिकको जिम्मेवारी हो। निर्वाचन भनेको नागरिकले आफ्ना प्रतिनिधि चुन्ने, सरकार निर्माण गर्ने र शासन सञ्चालनमा सहभागी हुने, कानून निर्माण र राज्य सञ्चालनका प्रक्रियामा अप्रत्यक्ष संलग्न हुने शुभ अवसर पनि हो। यो प्रक्रियाको पूर्णताले मतदाता मार्फत नागरिकले नीति, नेतृत्व र शासनको अभिव्यक्ति र समावेशी तथा उत्तरदायी राज्य निर्माणमा प्रत्यक्ष योगदान पुर्याउने भएकोले यस ऐतिहासिक लोकतान्त्रिक अभ्यासमा उत्साहपूर्वक सहभागी भई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरूमा निर्वाचन आयोग हार्दिक अपील गर्दछ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर आवश्यक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो। भोलि बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुनेछ। आयोगले मतगणना शुरू भएको 24 घण्टाभित्र प्रत्यक्षतर्फको सम्पूर्ण मतपरिणाम आउने गरी गणनाको व्यवस्था मिलाइएको जनाएको छ। दुर्गम पहाड़ी जिल्लाका 61 स्थानबाट नेपाली सेनाको हेलिकप्टर मार्फत मतपेटिका संकलन गरिने र अन्य स्थानको गाड़ीबाट संकलन गरिने आयोगका सचिव कृष्ण बहादुर राउतले जानकारी दिनुभयो। गृहमन्त्री ओम प्रकाश अरियालको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सम्पूर्ण सुरक्षा तयारी पूरा भएको निष्कर्ष निकालेको छ। बैठकमा सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ लिइएको र सोही अनुरूप निर्वाचनको सुरक्षा तयारी पूरा भएको बैठकले निष्कर्ष निकालेको हो। मन्त्रालयको सुरक्षा तथा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफलेका अनुसार बैठकमा विशेष गरी सबै सुरक्षा निकायबाट निर्वाचनको तयारीका सम्बन्धमा भएका कार्यको ब्रिफिङ भएको थियो। सोही अनुसार सबै युनिटमा आवश्यक बन्दोबस्तीका सामग्री पुगिसकेको, योजना अनुरूप सबै सुरक्षा निकाय परिचालन भएका छन्, एकीकृत निर्वाचन सुरक्षा योजना 2082 अनुसार सबै व्यवस्थापन भएको उहाँले जानकारी दिनुभयो। संवेदनशील क्षेत्रमा हेलिकप्टरबाट पेट्रोलिङ गर्ने, निर्वाचन विरोधी गतिविधि हुन सक्ने विषयमा सम्भावित सूचना संकलन गर्ने र कानून विपरीतका गतिविधि भए गरेको पाइए कानून बमोजिम कार्यवाही गर्ने पनि बैठकले निर्णय गरेको छ। बैठकमा गृह सचिव राजकुमार श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्मा, तीनवटै सुरक्षा निकायका प्रमुख तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता थियो। राष्ट्रिय सुरक्षा परिषदको बैठकमा प्रतिनिधि सभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित, शान्तिपूर्ण र त्रुटिरहित ढंगबाट सम्पन्न गर्ने विषयमा छलफल भएको छ। राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा आज बसेको बैठकमा निर्वाचन सुरक्षा व्यवस्थाको समीक्षा गर्दै निर्वाचनका लागि आवश्यक सबै तयारी पूरा भएको जानकारी गराएको परिषदका सदस्य सचिव एवं रक्षा मन्त्रालयका सचिव केदारनाथ शर्माद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ। साथै बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरमा देखा परेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव र अपनाउनु पर्ने रणनीतिका बारेमा समेत छलफल भएको विज्ञप्तिमा जनाइएको छ। मुलुकमा शान्ति सुरक्षा र अमन चयन कायम गर्न सम्बन्धित सुरक्षा निकायहरूलाई थप प्रभावकारी र समन्वयात्मक रूपमा परिचालन गर्ने विषयमा समेत छलफल भएको राष्ट्रिय सुरक्षा परिषदले जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्कीले भेट गरी प्रतिनिधि सभा सदस्य निर्वाचनका बारेमा जानकारी गराउनु भएको छ। राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री कार्कीले समसामयिक राजनीति तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका बारेमा ब्रिफिङ गराउनु भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। गृहमन्त्री ओम प्रकाश अरियालले भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदानका लागि सबै मतदान स्थलमा सुरक्षा प्रत्याभूत गराइएको बताउनु भएको छ। निर्वाचन तयारीबारे जानकारी दिन गृह मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री अरियालले सबै सुरक्षा संयन्त्र परिचालन गरिएको र आवश्यक परे सुरक्षाको अवस्थालाई नियन्त्रणमा राख्ने र सहजीकरण गर्ने गरी सबै सुरक्षा संयन्त्रहरू परिचालन गरिएको जानकारी दिनुभयो।
सबै अहिले सुरक्षा संयन्त्रहरू मतदान स्थलसम्म पुगेका छन् र अब चाहिँ जतिखेर जे आवश्यक पर्छ सुरक्षाको अवस्थालाई काबुमा राख्ने, सहजीकरण गर्ने गरी देशभरि नै पूर्ण रूपमा चाहिँ अहिले सुरक्षाको प्रत्याभूति दिएको अवस्था छ। यो गैर कानूनी कामहरू गर्न मिल्छ, त्यसलाई हामीले नियन्त्रणमा लिने मात्रै होइन कि हामी कानूनी कार्यवाही गर्छौं, अनुसन्धान गर्छौं, अभियोजन गर्छौं र भोलि अदालतमा पनि पेश गर्छौं उहाँहरूलाई। यो निर्वाचन अब यो अन्तरिम सरकारले गराएको निर्वाचन पहिला भन्दा पनि अझै सुदृढ हुन्छ, अझै चाहिँ स्वच्छ धाँधली रहित हुन्छ। हामीले भयमुक्त वातावरणमा मतदान गर्न पाउने अधिकार सुनिश्चित गरेका छौं, त्यसकारणले मतदानमा सहभागी भइदिनु होला। चाहिँ सरकार बनाउने मात्रै कुरा होइन, यसपालिको निर्वाचनले राजनैतिक सुशासन कायम गर्नको लागि ठूलो फड्को मार्नेछ।
यो निर्वाचन राजनैतिक सुशासन कायम गर्न महत्वपूर्ण हुने भन्दै गृहमन्त्री अरियालले भयरहित वातावरणमा निर्वाचन गराउन सरकार सफल रहने बताउनुभयो। भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्न मतदाता परिचय पत्र नभएमा अन्य पाँच प्रकारका कागजातका आधारमा मतदान गर्न सकिने निर्वाचन आयोगले स्पष्ट पारेको छ। मतदाता परिचय पत्रको सकल प्रति नभएमा नेपाली नागरिकता, सवारी चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचय पत्र अथवा जग्गाधनी प्रमाण पूर्जाको सकल प्रति बोकेर मतदान केन्द्र जान सकिने आयोगका सहायक प्रवक्ता कुलबहादुर जीसीले जानकारी दिनुभयो। आयोगले तोकेका छ प्रकारका कागजात मध्ये कुनै एक अनिवार्य लिएर मतदान केन्द्र गएमा मतदान गर्न सकिने उहाँले स्पष्ट गर्नुभयो। भोलि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा 10,967 मतदान स्थलमा 23,112 मतदान केन्द्र छन् भने 143 अस्थायी मतदान स्थल छन्। ती केन्द्रमा 1,89,03,689 मतदाताले मतदान गर्ने आयोगले जनाएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ भने सिमानाका सवारी सञ्चालन र केही सेवामा अस्थायी रोक लगाइएको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको रिपोर्ट।
कञ्चनपुर जिल्लामा 3 निर्वाचन क्षेत्र अन्तर्गत 132 मतदान स्थल र 360 मतदान केन्द्र तोकिएका छन्। ती मध्ये 66 स्थल अति संवेदनशील, 40 संवेदनशील र 26 सामान्य रूपमा वर्गीकरण गरिएको छ। जिल्ला कारागार र भीमदत्त नगरपालिकामा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ। सुरक्षा व्यवस्था कड़ा पारिएको छ। पहिलो घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रोमा नेपाली सेना परिचालन गरिएको छ। प्रमुख जिल्ला अधिकारी मदन कोइरालाका अनुसार फागुन 19 गतेदेखि 21 गते रातिसम्म नेपाल भारत सीमा क्षेत्र पूर्ण रूपमा बन्द गरिएको छ।
सुरक्षा कर्मीहरू सबै खटिसकेको अवस्था छ। नेपाल भारतको सिमाना जुन छ बोर्डरको 72 घण्टाको लागि चाहिँ सिल भइसकेको अवस्था छ। एम्बुलेन्सहरू त्यसै गरी बिरामीहरू र कोही व्यक्तिहरूको मरौ परेका इन्डियाबाट आउनुपर्ने व्यक्तिहरूलाई चाहिँ हामीले सबैलाई सहजीकरण गर्दैछौँ। त्यस्तो किसिमको समस्या देखिएको छैन।
फागुन 18 गतेदेखि ड्रोन उडानमा रोक लगाइएको छ भने मदिराजन्य पदार्थको बिक्री वितरण फागुन 14 गतेदेखि बन्द गरिएको छ। 20 गते रातिदेखि मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यक र अनुमति प्राप्त बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। जिल्लाभर तीनवटै निर्वाचन क्षेत्रमा करिब 2,200 कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक सामग्री सहित सम्बन्धित मतदान केन्द्रमा खटाइसकिएको मुख्य निर्वाचन अधिकृत राजेन्द्र सिंह भण्डारीले जानकारी दिनुभयो। उहाँका अनुसार मतदान केन्द्रहरूमा आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ।
नम्बर 3 नम्बर सबैमा मतदान अधिकृतहरू, सामग्रीहरू, सुरक्षा कर्मीहरू सबै पुगिसकेको अवस्था छ र कञ्चनपुरका आम मतदाताहरूलाई निर्वाचन स्वच्छ निष्पक्ष र भइरहित हुन्छ, सुरक्षित हुन्छ। कृपया आफ्नो अमूल्य मतलाई चाहिँ नि मतदान केन्द्रमा मतपेटिकामा खसाली आफ्नो विश्वास दिलाइदिन हुन म हार्दिक निवेदन गर्दछु।
यसपटक निर्वाचन आयोगले नयाँ मतदाता परिचय पत्र पठाएको छैन। पुरानो मतदाता परिचय पत्र भएकाले सोही कार्ड प्रयोग गर्न सक्नुहुनेछ। नहुनेहरूले नागरिकताको प्रमाणपत्र, सवारी चालक अनुमति पत्र, राहदानी, राष्ट्रिय परिचय पत्र वा जग्गाधनी पूर्जा मध्ये कुनै एकको सकल प्रति देखाएर मतदाता नामावलीमा नाम भिडेपछि मतदान गर्न पाउनुहुनेछ। निर्वाचन क्षेत्र नम्बर 1 का निर्वाचन अधिकृत दामोदर घिमिरे।
मतदाता परिचय पत्र, नागरिकता, लाइसेन्स, पासपोर्ट, एनआईडी, लाल पूर्जा छवटा मध्ये एउटा सकल चाहियो।
बिहिबार बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान समय तोकिएको छ। सबै मतदातालाई ढुक्क र शान्तिपूर्ण रूपमा मतदानमा सहभागी हुन आग्रह गरिएको छ। हरिशचन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आज राति 12 बजेदेखि अति आवश्यक सेवा बाहेक सबै सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। निर्वाचन सुरक्षा कड़ा पार्दै मतदान सम्पन्न नहुन्जेलसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। अत्यावश्यक सेवा र निर्वाचन आयोगबाट पास प्राप्त भएका सवारी साधन भने निर्बाध रूपमा सञ्चालन हुनेछन्। निर्वाचन आयोगले आवश्यक सुरक्षा व्यवस्थाको लागि सवारी साधन नियन्त्रणको सिफारिश सरकारलाई गरेको थियो। सोही सिफारिश अनुसार आज राति 12 बजेदेखि भोलि साँझ 5 बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो। निर्वाचनलाई मध्यनजर राखी भारतसँग जोड़िएका बाँकेका सीमानाकाहरू 72 घण्टाका लागि बन्द गरिएको भए पनि तीर्थयात्री, पर्यटक, औषधि उपचार गरेर फर्कनेहरूको हकमा भने सहजीकरण गरिएको बाँके प्रशासनले जनाएको छ। नेपालगंजबाट संवाददाता नवीन गिरीको रिपोर्ट।
फागुन 18 गते सोमबार राति 12 बजेदेखि फागुन 21 गते बिहिबार राति 12 बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द गरिएको छ। सो अवधिमा सीमाबाट दैनिक रूपमा आवागमन गर्ने पैदल यात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवत जावतमा पूर्ण रूपमा रोक लगाइएको बाँके प्रशासनले जनाएको छ। नेपालगंजको जमुना नाकाबाट दैनिक 40-50 हजार मानिस ओहोर दोहोर गर्ने गर्दछन्। बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ,
72 घण्टा अगाडिदेखि विगतदेखिको अभ्यास, खास गरी यो सीमा नाकाहरू बन्द गर्ने जुन व्यवस्था छ त्यही नेपाल सरकारले यो पटक पनि निर्देशित गरेर हामीले जनमानसलाई नकारात्मक असर नपरोस्, उनीहरूले योजना बनाउन सकुन् भनेर चाहिँ एक हप्ता अगाडि नै चाहिँ आह्वान गरेको, सार्वजनिक गरिएको विषय यहाँलाई जानकारी नै छ।
यद्यपि भारतबाट नेपाल आउने तीर्थयात्री, पर्यटक, औषधि उपचार गरेर फर्किनेहरूको हकमा भने सहजीकरण गरिएको छ। नाकामा आएर अल्पत्र परेकाहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि गरिएको छ। मंगलबार पनि 500 जनालाई गन्तव्यतर्फ पठाइएको छ। पुनः प्रमुख जिल्ला अधिकारी तामाङ,
यही मानिसहरू भारतमा तीर्थाटनका लागि गएका मानिसहरू, फर्किने क्रममा रहेका, स्वास्थ्य उपचारमा गएका मानिसहरू फर्किनलाई समस्या हुँदा चाहिँ हामीले सहजीकरण गरेका छौँ। त्यस्तो अत्यावश्यक इमर्जेन्सी भएर नेपाल आउँदै गरेका या भारत जानुपर्ने या भारतकै नागरिकहरू पनि या त्यस्तो देशका मानिसहरूलाई औचित्यताका आधारमा सीमामा सहजीकरण गरि नै राखेका छौँ।
फागुन 20 गते बुधबार राति 12 बजेदेखि फागुन 21 गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा समेत निषेध गरिएको छ। एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, सब वाहन, अस्पताल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सवारी सञ्चालन गर्न पाइँदैन। निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षा कर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेपाली सेनाले सरकारवाला सबै निकायसँग समन्वय र सहकार्यका साथ निर्वाचन सुरक्षा सम्बन्धी कार्य गरिरहेको स्पष्ट पारेको छ। सेनाद्वारा आज जारी एक अपीलमा निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सेना परिचालित भइरहेको जनाइएको छ। निर्वाचनलाई निष्पक्ष र भयरहित सम्पन्न गराउन सबै सुरक्षा अंग एवं सरकारवाला निकाय एकीकृत र समन्वयात्मक ढंगले कार्य गरिरहेको अवस्थामा प्रसारित अतिरञ्जित सामग्रीप्रति गम्भीर ध्यान आकर्षण भएको सेनाले जनाएको छ। सुनियोजित ढंगबाट प्रसारित भ्रामक सूचनामा विश्वास नगर्न नगराउन पनि सेनाले सबैमा अपील गरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले निर्वाचनको दिन भोलि मौसम सफा रहने जनाएको छ। आज विभागले विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै भोलि मुलुकभर वर्षा नहुने जनाएको हो। महाशाखाले आजदेखि 22 गतेसम्म देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने जनाएको छ। मौसमविद वरूण पौडेलले हालसम्मको मौसमी प्रणालीको विश्लेषणका आधारमा अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि हुने निर्वाचनको लागि स्वास्थ्य सेवा समन्वय गर्नका लागि संघ र प्रदेशमा समन्वयकर्ता तोकेको छ। मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढा थोकीले निर्वाचनमा सम्भावित घटनाका लागि आवश्यक स्वास्थ्य सेवा समन्वय गर्न संघका 6 जना र 7 वटै प्रदेशमा 7 जना समन्वयकर्ता तोकिएको बताउनुभयो। समन्वयकर्ताले निर्वाचनको दिन सम्भावित घटनाका घाइतेलाई अस्पतालसम्म पुर्याउने र उपचारसम्मको व्यवस्थाका लागि समन्वय गर्नेछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। श्रीलंकाको तटीय क्षेत्रमा इरानको नौसेनाको जहाज डुब्दा 140 जना बेपत्ता भएका छन्। श्रीलंकाको नौसेनाका प्रवक्ताले जहाज के कारणले डुब्यो भन्ने थाहा हुन नसकेको बताउनुभयो। इजरायलले इरान र लेबनानमा आक्रमण गरिरहेको जनाएको छ भने टर्कीले इरानको क्षेप्यास्त्र नेटो सुरक्षाद्वारा खसालेको जनाएको छ। इजरायलले इरानका थप क्षेत्रहरूलाई लक्ष्य गरी नयाँ चरणको आक्रमण शुरू गरेको छ। इजरायलले लेबनानी लड़ाकू समूह हिजबुल्लाहका अखड़ाहरूलाई समेत निशाना बनाई लेबनानभर शुरू गरेको हवाई आक्रमणमा कैयौं मानिसहरू हताहत भएका छन्। अमेरिका र इजरायली आक्रमणको जवाफमा इरानले मध्यपूर्वका अमेरिकी हितहरूमा आक्रमण गर्ने क्रम पनि जारी राखेको छ। इरानको आक्रमणपछि अमेरिकाले मध्यपूर्वका साउदी अरेबिया, लेबनन र कुवेतका आफ्ना दूतावासहरू बन्द गरी मध्यपूर्वका 14 राष्ट्र छाड्न आफ्ना नागरिकहरूलाई निर्देशन दिइसकेको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
विश्वमा बढ़दो भूराजनीतिक तनावले नेपालको आर्थिक वृद्धि दरलाई थप नकारात्मक बनाउन सक्ने राष्ट्र बैंकले औल्याएको छ। माइक्रो इकोनोमिक रिपोर्ट 2026 सार्वजनिक गर्दै राष्ट्र बैंकले अर्थतन्त्रको विकासमा भूराजनीतिक तनाव बढ़न नहुने उल्लेख गरेको छ। हाललाई नेपालको आर्थिक वृद्धि 4% रहन सक्ने अध्ययनको अनुमान छ। आर्थिक वृद्धिका जोखिमहरूबारे उल्लेख गर्दै प्रतिवेदनले सामान्य अवस्थामा नेपालको आर्थिक वृद्धि दर 3% हारेहारीमा रहे पनि पछिल्लो समयको राजनीतिक अस्थिरताले सुधार भन्दा गिरावटको जोखिम बढ़ाएको उल्लेख गरेको छ। नेपाल जस्तो आयात निर्भर मुलुकका लागि मध्यपश्चिममा बढ़दै गएको द्वन्दले आयात लागत बढ़ाउने र महँगी बढ़ने देखिन्छ प्रतिवेदनले भनेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रतिनिधि सभाको निर्वाचनको दिन फागुन 21 गते आन्तरिक हवाई उडान आवश्यकता अनुसार सञ्चालन हुने जनाएको छ। प्राधिकरणले देशभर सबै प्रकारका आन्तरिक उडानहरू आवश्यकता अनुसार सञ्चालन हुने र अन्तर्राष्ट्रिय उडानहरू मध्यपूर्व गन्तव्यका उडान बाहेक अन्यत्र नियमित हुने स्पष्ट पारेको छ। मध्यपूर्वमा विकसित परिस्थितिका कारण ती क्षेत्रका उडान बुधबार पनि स्थगित भएको विमानस्थल कार्यालयले जनाएको छ। नेपालले जर्मनीमा आयोजित विश्वको अग्रणी ट्राभल ट्रेड शो आईटीबी इन्टरनेशनल टुरिज्म एक्सचेन्ज बर्लिनमा सहभागिता जनाएको छ। यही मार्च 3 तारीखदेखि शुरू भई 5 तारीखसम्म जारी रहने आईटीबी बर्लिनमा नेपालको सहभागिता व्यापारिक उपस्थिति मात्र नभई विश्व पर्यटन बजारमा नेपालको सम्भावनालाई पुनर्स्थापित गर्ने रणनीतिक प्रयास भएको नेपाल पर्यटन बोर्डले जनाएको छ। हिमालयका रोमाञ्चक ट्रेकिङ पदमार्गदेखि प्राचीन मन्दिरहरूको सम्पदा शान्त परिवेश विविध सांस्कृतिक तथा धार्मिक परम्परा अनुपम प्राकृतिक सौन्दर्य लगायत अनुभवलाई अन्तर्राष्ट्रिय बजारमा प्रभावकारी रूपमा परिवर्तन गर्ने लक्ष्य राखेर बोर्डले आईटीबीमा सहभागिता जनाएको उल्लेख गरेको छ। बर्लिन स्थित नेपाली दूतावासका कार्यवाहक प्रमुख सागर फुयालले नेपाल प्याभिलियनको उद्घाटन गर्दै अवलोकनको शुभारम्भ गर्नुभयो। आईटीबी बर्लिनमा 25 नेपाली कम्पनीहरूको सहभागिता मार्फत अन्तर्राष्ट्रिय ट्राभल एजेन्सी उद्योग व्यवसायी तथा संचार माध्यमसँग नयाँ साझेदारी विस्तार गर्ने र नेपालको पर्यटन क्षेत्रका लागि थप अवसर सृजना हुने बोर्डले अपेक्षा गरेको छ। तनहुँको मझिमटारमा निर्माणाधीन 140 मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना मार्फत स्थानीय स्तरमा 92 योजना सम्पन्न भएका छन्। आयोजनाको प्रभावित क्षेत्रमा सामुदायिक उत्तरदायित्व अन्तर्गत 92 योजना निर्माण सम्पन्न भएको र 8 सञ्चालनमा समेत आइसकेको आयोजनाले जनाएको छ। पछिल्लो समय भोजपुरमा कफीको व्यावसायिक खेती शुरू भएको छ। बजारसम्मको पहुँच स्थापित भएपछि त्यहाँका किसानले व्यावसायिक कफी खेती गर्दै आएका छन्। उत्पादन भएको कफी घरबाटै बिक्री हुन थालेपछि किसानलाई बजार खोज्दै हिँड्नुपर्ने झन्झट कम भएको छ भने कफी आमदानीको राम्रो स्रोत भएको छ। जिल्लाका हटुवागढी रामप्रसाद राई पौवा दुङमा गाउँपालिका तथा सडानन्द नगरपालिका लगायत क्षेत्रका किसानले कफी खेती विस्तार गर्दै आएका छन्। कफी खेती विस्तारका लागि संघीय सरकारको विशेष अनुदान तथा किसानको लागत साझेदारीमा चालू आर्थिक वर्षमा करिब 3,30,00,000 बराबरको कार्यक्रम सञ्चालन भइरहेको सुरेन्द्र कुमार उदासले जानकारी दिनुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवनाचार्य। अब खेलकुद समाचार। नेपाल क्रिकेट संज्ञानले आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालमा हुने भनिएको त्रिकोणात्मक एक दिवसीय सिरिजको खेल स्थगित भएको जनाएको छ। मध्यपूर्वको वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै सिरिज तत्कालका लागि स्थगित गरिएको क्यानद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ। किर्तिपुर स्थित त्रिवी मैदानमा आयोजना गरिने भनिएको प्रतियोगिता यही फागुन 26 आगामी चैत 6 गतेसम्म हुने तालिका थियो। सो सिरिजमा नेपाल सहित यूएई र ओमान समावेश छन्। प्रतियोगिताको स्थगित खेलको नयाँ मिति आवश्यक परामर्शपछि सार्वजनिक गरिने क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिनुभयो। आईसीसी टी20 विश्वकप अन्तर्गत पहिलो सेमीफाइनल खेलमा आज दक्षिण अफ्रिका र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा भइरहेको छ। कोलकाता स्थित इडेन गार्डन्स मैदानमा अघि 7:15 शुरू भएको खेलमा दक्षिण अफ्रिका आफ्नो अपराजित यात्रा कायम राख्दै फाइनलमा स्थान बनाउन चाहन्छ। यता न्यूजील्याण्ड पनि दक्षिण अफ्रिकाको लयमा पूर्ण विराम लगाउँदै फाइनलमा यात्रा तय गर्ने लक्ष्यमा छ। दक्षिण अफ्रिका सुपर 8 समूह 1 विजेताको रूपमा सेमी फाइनलमा पुगेको हो। न्यूजील्याण्ड समूह 2 उपविजेता बन्दै सेमी फाइनलमा पुगेको थियो। न्यूजील्याण्ड दोस्रो पटक फाइनलमा स्थान बनाउन चाहन्छ। यस्तै दक्षिण अफ्रिका दोस्रो पटक लगातार फाइनलमा स्थान बनाउन चाहन्छ। दोस्रो सेमी फाइनल खेलमा बिहिबार साविक विजेता भारत र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। फाइनल आगामी आइतबार हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी बागमती र गण्डकी प्रदेशको पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 13 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 13.5 डिग्री सेल्सियस। पोखराको अधिकतम 27.2 डिग्री सेल्सियस, न्यूनतम 16.7 डिग्री सेल्सियस। वीरेन्द्रनगरको अधिकतम 28.7 डिग्री सेल्सियस, न्यूनतम 13.2 डिग्री सेल्सियस। र दिपायलको अधिकतम 29.6 डिग्री सेल्सियस, न्यूनतम 11.2 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रतिनिधि सभा सदस्यका लागि भोलि बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म मतदान हुँदै निर्वाचनका लागि सबै तयारी पूरा भएको केन्द्रीय सुरक्षा समितिको निष्कर्ष। निर्धक्क भएर मतदानमा सहभागी हुन निर्वाचन आयोगको आग्रह। मतगणना शुरू भएको 24 घण्टाभित्र प्रत्यक्षतर्फको सम्पूर्ण मत परिणाम आउने गरी मतगणनाको व्यवस्था मिलाइएको निर्वाचन आयोगद्वारा जानकारी। श्रीलंकाको तटीय क्षेत्रमा इरानको नौसेनाको जहाज डुब्दा 140 जना बेपत्ता। र आईसीसी T20 विश्वकपको पहिलो सेमी फाइनल खेलमा आज दक्षिण अफ्रिका र न्यूजील्याण्ड बीच प्रतिस्पर्धा हुँदै यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।